السلام علیکم ورحمۃ اللہ وبرکاتہ. تفسیر سورۃ الانعام آیہ نمبر 151. ہم اس میں یہ پڑھ چکے تھے کہ آؤ میں تمہیں بتاؤں تمہارے رب نے تم پر کیا کیا چیزیں حرام کی ہیں. یہ کہ اللہ تعالیٰ کے ساتھ کسی کو شریک نہ ٹھہراؤ, والدین کے ساتھ احسان کرو. اس کے آگے کا جو حصہ ہے, وَلَتَقْتُلُ النَّفْسَ الَّتِي وَلَتَقْتُلُ أَوْلَادَكُمْ مِنْ املاق. ٹھیک ہے, تو یہی آیت کا ہم کنٹینیوشن کریں گے. نحمده ونصلي على رسوله الكريم, اما بعد فاعوذ بالله من الشيطان الرجيم, بسم الله الرحمن الرحيم. رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي. اللهم ارنا الحق حقا وارزقنا اتباعه وارنا الباطل باطلا وارزقنا اجتنابه. امين يا رب العالمين. قل تعالوا أتلوا ما حرم ربكم عليكم ألا تشركوا به شيئا وبالوالدين إحسانا ولا تقتلوا أولادكم من إملاق نحن نرزقكم وإياهم ولا تقربوا الفواحش ما ظهر منها وما بطن ولا تقتلوا النفس التي حرم الله إلا بالحق ذلكم وصاكم به لعلكم تعقلون. کہہ دیجئے, آؤ پڑھتا ہوں میں جو کچھ کے حرام کیا تمہارے رب نے اوپر تمہارے. یہ کہ نہ شریک ٹھہراؤ تم ساتھ اس کے کسی چیز کو, اور ساتھ والدین کے احسان کرو, اور مت قتل کرو اپنی اولاد کو مفلسی کے ڈر سے. ہم ہی رزق دیتے ہیں تمہیں اور انہیں بھی. سبحان اللہ. ایک اور ترجمہ دیکھتے ہیں. آپ ان سے کہیے کہ آؤ میں تمہیں پڑھ کر سناؤں کہ تمہارے رب نے تم پر کیا کچھ حرام کیا ہے, اور یہ وہ باتیں ہیں کہ اس کے ساتھ کسی کو شریک نہ بناؤ, یعنی اللہ تعالیٰ کے ساتھ کسی کو شریک نہ بناؤ, والدین سے اچھا سلوک کرو, اور مفلسی کے ڈر سے اپنی اولاد کو قتل نہ کرو, کیونکہ ہم ہی تمہیں رزق دیتے ہیں اور انہیں بھی, اور ان کو بھی ضرور دیں گے, یعنی اولاد کو بھی, یعنی خود سے تو رزق کا وعدہ ہے ہی ہے, یعنی ہم سے ہماری اولاد کے لیے بھی اللہ تعالیٰ نے وعدہ کیا ہے. ابھی فی الحال اتنا دیکھتے ہیں, ترجمہ یہیں تک کرتے ہیں, پھر آگے ہم بڑھیں گے. سبحان اللہ, آپ دیکھیں کہ اللہ سبحانہ تعالیٰ نے اپنے ساتھ شریک ٹھہرانے سے منع کیا. پہلا حق اللہ تعالیٰ کا ہے, دوسرا حق والدین کا ہے, اور پھر تیسرا حق اولاد کا پتہ چلتا ہے ہم کو کہ اللہ تعالیٰ نے اولاد کے ہم پر کیا حقوق رکھے ہیں, یعنی ہمارے ذمہ کیا حقوق ہیں, کیا فرائض ہیں, اور اولاد کے حقوق کیا ہیں, والدین کے حقوق کیا ہیں. تو یہاں پر اللہ تعالیٰ فرما رہے ہیں کہ ولا تقتلوا اولادکم, اور نہ قتل کرو تم اپنی اولاد کو, یعنی اپنے بچے بچیوں کو, من املاق ناداری کے اندیشے اندیشے سے, یعنی فقر و فاقہ کی وجہ سے یا رزق کی تنگی کے سبب, جیسے کہ زمانے جاہلیت میں ہوتا تھا کہ وہ لوگ اپنی اولاد کو قتل کر دیتے تھے, اور خاص طور سے بیٹیوں کو قتل کرتے تھے کہ ان کی وجہ سے ہمیں سسرال والوں کے آگے جھکنا پڑے گا, یا ہمارا داماد ہوگا اور ہمیں اس کے آگے جھکنا پڑے گا. تو ایون چاہے اولاد ہماری ہی کیوں نہ ہو, لیکن چونکہ وہ ایک جان ہے, ایک نفس ہے, لہٰذا اس کو بھی قتل کرنا ہمارے لیے منع ہے, حرام ہے, کیونکہ ایک یہ ناحق ایک جان کا قتل ہوگا. جیسے کہ کسی بڑے انسان کا قتل کیا جاتا ہے, ایسے ہی پریگننسی کے دوران, چاہے وہ دو دن کی پریگننسی ہو, ایک دن کی پریگننسی ہو, جیسے ہی پازیٹیو کی رپورٹ آتی ہے, اور اس کے بعد اگر والدین یہ سوچے کہ اچھا ہم تو افورڈ نہیں کر سکتے, آج کے دور میں دو بچوں سے زیادہ نہیں ہونا چاہیے, ہم دو ہمارے دو, کم بچے خوشحال گھرانا, جیسے جھوٹے سلوگن کے لپیٹ میں جو کچھ لوگ آ جاتے ہیں, دھوکے میں آ جاتے ہیں, تو ایسے لوگوں کے لیے کہا جا رہا ہے کہ تم کیوں فکر کر رہے ہو. پہلی بات تو یہ جو جان دینے والا ہے اللہ تعالیٰ ہے, اللہ تعالیٰ نے وہ جان دی ہے, لہٰذا اس کا مالک بھی وہی ہے. جان جو زندگی دے سکتا ہے وہی زندگی لینے کا حقدار ہے. کسی انسان کو اس بات کی اجازت ہی نہیں دی گئی کہ وہ کسی انسان کی جان لے, چاہے وہ چھوٹا سا بچہ ہی کیوں نہ ہو, چاہے وہ آپ کے رحم میں کیوں نہ ہو, رحم مادر میں. تو دیکھیں کہ جو زبردستی کی جو جھوٹی مساوات کی تحریک چلی, اور زبردستی خوبصورت سلوگن سے, خوبصورت نعروں سے عورت کو بہکایا گیا کہ مساوات مرد و زن, آزادی نسواں کے نام سے, اور پھر کہا گیا کہ میرا جسم میری مرضی. پہلی دفعہ یہ جو سلوگن استعمال کیا گیا, میرا جسم میری مرضی, کہ جب صنعتی, یعنی کیا کہیں گے اس کو, انڈسٹریل ریولوشن جو آیا, اس وقت کی بات ہے, سیکنڈ ورلڈ وار کے بعد ان کو کام کرنے کے لیے لوگ بہت کم ملے, تو انہوں نے چاہا کہ عورتوں کو بھی گھر سے نکالا جائے, اور اس کے لیے ان کو معلوم تھا کہ عورتیں گھر سے نکلیں گی نہیں, کیونکہ گھر کی زندگی تو آرام دہ زندگی ہے نا, بھی کہ سکون سے گھر کی جاب کر لے انسان, چار دیواری میں رہ کر, چھت کے نیچے رہ کر, रोज धूप में जाना, मजदूरी करना, और एक खटखट और झंझट ही है वो। मैं तो कहती हूँ औरत को इस्लाम ने इतना इतनी प्रिंसेस रखा है, इतनी इतने खूबसूरत तरीके से कि उसको इस झंझट में डाला ही नहीं गया। हाँ, अगर उसकी शौक और ख्वाहिश है वो करना चाहे तो उसको रोका भी नहीं गया, लेकिन उसकी असल जिम्मेदारी उसका घर बताया गया है। तो खैर, सेकंड वर्ल्ड वॉर के बाद जब ये रेवोल्यूशन आया, इंडस्ट्रियल रेवोल्यूशन आया, तो उनको ज्यादा मजदूरों की जरूरत पड़ी। अब सेकंड वर्ल्ड वॉर में यूरोप में तो बहुत सारे मर्द मारे जा चुके थे, तो उनको मजबूरन घरों से औरतों को निकालना पड़ा, और औरतें वैसे तो निकल कर आ नहीं सकती थी, और वो जानते थे कि औरतों को बहुत आसानी से बेवकूफ बनाया जा सकता है। उनको जाहरी चकाचौन का दिखावा करके, नशा देकर उनको घरों से बाहर निकाला जाए। फिर जब औरतें घर से बाहर आई तो जाहिर सी बात है मर्दों को चाहिए था कि अच्छा उनको औरतें अच्छी भी लगी, उनको तो हर वक्त के लिए एक एंटरटेनमेंट चाहिए था ना, अपनी खुद की नजरों को वो करने के लिए, सेंकने के लिए। तो उन्होंने औरत को उल्टा मसावात का चक्कर देकर, धोखा देकर कहा कि मर्द और औरत बराबर है, सब कंधे से कंधा मिलाकर काम करेंगे। अरे भाई, मर्द और औरत बराबर है तो फिर मर्द तुम बच्चे पैदा करके दिखाओ ना, अगर ऐसा है तो। और तुम जो औरत और मर्द को बराबर का दर्जा देते हो, तो एक औरत नौकरी भी करे और फिर घर के कामकाज भी करे। तो अल्लाह ताला ने दोनों की जिस्मानी साख्त ही अलग बनाई है। तो उस वक्त फिर बाद में क्या हुआ कि जब सेकंड वर्ल्ड वॉर के बाद ये इंडस्ट्रियल रेवोल्यूशन आया, सनती इनकलाब जिसको कहते हैं, और तब उनको औरतों की जरूरत पड़ी, तो उन्होंने क्या किया कि औरत को घर से बाहर निकालकर आजादी देना चाहिए। और आजादी का मतलब ये था कि उल्टा औरत के पैरों में बेड़ियां, कमाने की बेड़ियां, मर्दों को खुश करने की बेड़ियां। और उसका नतीजा फिर ये निकला कि जब औरतें मर्द आजादाना मिलने जुलने लगे, अख्तलात होने लगा, तो जाहिर सी बात है उनको कोई पाबंदियां नहीं चाहिए थी, उनको पाबंदियां बुरी लगने लगी। तो उन्होंने कहा कि अच्छा, जब उसके नतीजे में फहाशी आम हो गई, जिना आम होने लगा, तो कहा कि अच्छा मेरा जिस्म मेरी मर्जी। उन्होंने ये नारा दिया कि खूब आजादी से मेल मिलाप करो, एक गैर मर्द और गैर औरत। लेकिन जाहिर सी बात है उसके नतीजे में बच्चे पैदा हो रहे थे, तो उनको बच्चे तो नहीं चाहिए था। तो फिर उन्होंने क्या किया कि अच्छा ठीक है, औरतों को ही नारा दिलवाने लगाए कि मेरा जिस्म मेरी मर्जी, कि हम अपना फिगर खराब नहीं करेंगी, हमको आजादाना फहाशी की तो इजाजत दी जाए, लेकिन बच्चों की बेड़ियां हमारे पैरों में न डाली जाए। कौन वो 9 महीने तकलीफ बर्दाश्त करे, और कौन फिर बच्चों को संभालता बैठे, 2 साल तक उनको दूध पिलाए। तो उनको ये पाबंदियां नहीं चाहिए थी औलाद के जरिए से। और फिर वो नए नए तरीके ईजाद होने लगे, जब्ते हमल के, माने हमल के, जब्ते विलादत के, यानी फैमिली प्लानिंग के, कि बच्चों की जरूरत ही नहीं है। या तो ऐसे पिल्स इस्तेमाल किए जाने लगे, या गलती से अगर प्रेगनेंसी रह जाए तो उसको जाये किस तरह किया जाए, अबॉर्ट किस तरह कराया जाए। और आप देखें कि इसीलिए ये कानूनन जुर्म है। अब ये तो खैर, ये मैं बाहर मुल्कों की बात करें जहां पर लड़के और लड़की में कोई फर्क नहीं है, लेकिन हमारे हिंदुस्तान पाकिस्तान में चूंकि हमारे यहाँ पर लड़कियों को बोझ समझा जाता है, क्योंकि हम जिस मुआशरे के जेर असर हैं, जो मुशरिकाना मुआशरे के जेर असर है, हम उनकी यहाँ की सोच है कि लड़की कमतर है। पूजा पाठ करने वाले लोग हैं, उनकी सोच ये कि लड़की कमतर होती है, चूंकि लड़की को जहेज देना पड़ता है, हुंडा देना पड़ता है, और इसकी वजह से हमें दामाद के सामने झुकना पड़ता है, ससुराल वालों के सामने झुकना पड़ता है, तो वो लड़की को मायूब समझते हैं। आपने मारवाड़ियों के यहाँ देखा होगा कि मारवाड़ियों के यहाँ भी ये हाल है कि उनके यहाँ पर अभी लड़कियां ही की कमी है। तीन तीन लड़कियों पर एक लड़का भी बांट दिया जाए तो कम होगा, इतने लड़कों की ज्यादती हो गई है और लड़कियां कम हो गई हैं। अब आप सोचे, तो अब यहां पर आप देखें कि जो मेरा जिस्म मेरी मर्जी पहले स्लोगन दिया गया, फिर बाद में अभी LGBTQ के लिए भी यही वाला स्लोगन दिया जा रहा है, और ये हर थोड़े दिन में उठता रहता है ये इशू। जब उनसे कहा जाता है कि अच्छा, यानी जब बात आती है उनके किसी मफाद पर, तो फेमिनिज्म का चक्कर चलाकर लोगों को धोखा देते हैं, फहाशी को आम करें। आप देखिए, अल्लाह ताला ने इसके आगे वाली आयत में ही कहा कि अगर जब औलाद को कत्ल करोगे बिलावजह तो फहाशी ही होगी। तो रिस्क का वादा अल्लाह ताला ने अल्हम्दुलिल्लाह सबसे किया है, वालिदैन से भी किया है और औलाद से भी किया है। जो बहुत सारे मुसलमानों को ये कहते सुना है मैंने कि नहीं नहीं हम तो 2 बच्चों से ज्यादा अफोर्ड नहीं कर सकते, ला हौला वला कुव्वता इल्ला बिल्लाह। आप कैसी अल्लाह को भूलने वाली बात करें? आप कौन होते हैं मतलब अफोर्ड करने वाले? आपकी क्या मजाल और आपकी क्या हैसियत, ताकत, हिम्मत कि आप खुद को भी खिला सके और अपने बच्चों को भी खिला सके? खिलाने वाला तो अल्लाह ताला है, वो दे रहा है और वो देगा आगे भी। आप देखें, जितने ज्यादा बच्चे पैदा होते हैं अल्हम्दुलिल्लाह, उतनी बरकत होती चली जाती है घर में। घरों में जो खुशहाली, जो रौनकें हैं, वो बच्चों की वजह से है। जिनको अल्लाह ताला ने औलाद होने की सलाहियत दी है, कि जिनको औलाद हो सकती है, मैं तो कहती हूँ उन्हें रोकना ही नहीं चाहिए, होने देना चाहिए। जो पहले लोग थे, ये पहले जो नादानियां हुई, गलतियां हुई कि हमने गैप दिए इस तरह से बच्चों में, तो एक गलती और नादानी थी। ये बात बाद में समझ में आती है जब इंसान की एज आगे बढ़ जाती है कि औलाद कितनी बड़ी नेमत है, और कंटिन्यूअसली होने देना चाहिए था। हमारे करीबी, हमारे बहुत ही, मैं उनको मेरा मुरब्बी भी कह सकती हूँ, माशाल्लाह, उन्होंने भी यही तालीम दी हमको, उनकी बेटियों को भी माशाल्लाह, कि किसी को 9, किसी को 10, किसी को 7, किसी को 8 बच्चे हैं अल्हम्दुलिल्लाह आज के दौर में, और सब इन्हीं उनको होम स्कूलिंग कराई जा रही है। तो रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम ने तो फरमाया था कि मैं अपनी उम्मत की कसरत पर फख्र करूंगा, तुम ऐसी औरत से निकाह करो जिसके ज्यादा बच्चे हो सकते हैं, सुभान अल्लाह। लेकिन हमने तो आज पैरों की बेड़ियां समझ लिया बच्चों को। आज मुसलमान खुद कहते कि 2 से ज्यादा नहीं चाहिए, और माँ को तंगी लगती है या माँ को तकलीफ होती है कि अच्छा मैं प्रेगनेंसी के चक्कर में फंस जाऊंगी। और वेस्टर्न कंट्रीज ने क्या किया, और उनका देखा देखिए हम मुसलमान भी क्या कर रहे हैं कि उसका उसका तोड़ या उसका जो बदल है वो क्या निकाला, कि अच्छा खुद के बच्चे नहीं होने देंगे लेकिन कुत्ते बिल्लियों को जरूर पालेंगे, उनको बच्चे बनाओ, उनको वैसा रखो बच्चों की तरह, उनके नाम भी रखे जा रहे हैं कुत्ते बिल्लियों के, उनको अडॉप्ट किया जा रहा है, उनको पैसे देकर खरीदा जा रहा है, फिर उनके जो बच्चे होते हैं उनकी भी देखभाल की जाती है, जबकि कुत्ते बिल्ली की फरोख्त ही इस्लाम में नाजायज है। और आप बिल्लियों को घरों के अंदर नहीं रख सकते, वो घरों में आने जाने वाली हैं, बिल्लियां ऐसा जानवर है कि वो घरों में आती जाती है, लेकिन आप उसको कैद नहीं कर सकते। आप कुत्तों को घर के अंदर नहीं ला सकते, उससे फरिश्ते ही नहीं आते हैं रहमत के फरिश्ते, आप उसको रखवाली के लिए रख सकते हैं, एंटरटेनमेंट के लिए नहीं रख सकते उसको, कुत्ते को। लेकिन ये तो एक फख्र की निशानी हो गई ना कि जिसके घर बिल्ली है, अब तो स्टेटस पर लगाया जाता है बिल्लियों की तस्वीरें, और स्टेटस पर बताया जाता है कि हमारे घर में ये बिल्ली है, इसका ये नाम है, उसके लिए फख्र से कहते हैं कि हम आधा किलो चिकन रोज मंगवाते हैं बिल्ली के लिए। अरे भाई, सलम एरियाज कम है आज दुनिया में, सलम एरियाज की तादाद बढ़ती जा रही है, जो उसका क्या कहेंगे ज्योग्राफिकल जो उसका एरिया है वो बढ़ता जा रहा है, गरीबों की तादाद बढ़ती जा रही है, लोग भूख से मर रहे हैं, सूडान का हाल आप देखिए, फलस्तीन का हाल आप देखिए, खुद अपने अपने ममालिक में आप देखिए, इंडिया पाकिस्तान में आप देखिए, गुर्बत खते लाइन से नीचे है, जो उसकी पॉवर्टी लाइन जो होती है, तो बिलो पॉवर्टी लाइन कितने लोग जिंदगियां गुजार रहे हैं, आप खुद देखिए, अपने मुल्क में खुद देखिए आप। तो क्या हम अफोर्ड कर सकते हैं कि ऐसे दौर में कुत्ते और बिल्लियां पालें और उनको आधा आधा किलो चिकन खिलाएं रोजाना, और उनको महंगे महंगे वेटरनरी डॉक्टर्स के पास लेकर जाएं और 500-500 रियाल का एक इंजेक्शन लगाएं हम? आप बताइए, वो 500 रियाल कितने घरानों के खाने पीने का सबब बन सकते हैं, एक बिल्ली के इंजेक्शन के लिए लगा देते हैं। असल में औलाद को खत्म करना, औलाद को कत्ल करने की वजह से ही ये कुत्ते बिल्लियों को पालने का एक नया शौक दिया गया, और हम मुसलमान कितने बेवकूफ़, कितने आराम से हमने अडॉप्ट कर लिया। हम यानी पहले जो सादे घर आने थे, इस्लामी घर आने थे, वहां पर बिल्कुल तस्वीर ही नहीं थे कैसे पेट को रखा जाएगा, लेकिन अब वो इस्लामी घरानों में भी पेट को रखा जा रहा है और फख्रिया रखा जा रहा है। आप देखिए कैसे सोच बदलती है, यानी जैसे कौवा चला हंस की चाल, अपनी चाल भी भूल गया। तो खुद जो दीनी घराने वो उस पर अमल नहीं कर पा रहे हैं, वो बदल रहे हैं, वो कुत्ते बिल्लियों को पाल रहे हैं, पेट इंडस्ट्री या पेट माफिया इतना बढ़ता जा रहा है। आप देखिए उनका फूड कितना महंगा है, पेट्स का फूड कितना महंगा है, आप जाइए हर बड़े बड़े शॉपिंग सेंटर में उसका एक अलग एरिया होता है। अब यहाँ खबर में आपने खुद देखा होगा कि हर 2 शॉप के बाद एक वेटनरी क्लिनिक खुल गया है, जबकि बिल्ली आप घर में रखेंगे तो जो छोटे बच्चे हैं उनको अस्थमा हो सकता है, बिल्ली के बाल बहुत नुकसानदेह होते हैं। और रसूल अकरम ये सहाबा के घरानों में जब उस वक्त बिल्ली आती भी थी तो वो आंगन तक आती थी, वो उसको दूध या पानी देते थे और वो वापस चली जाती थी, उसको आप ऐसा घर के अंदर बिस्तर बनाकर नहीं रखते थे कि उसके लाहौल वाला कतल बिल्ला के उसके जो जरूरियात से फारिग होना है रफ़े हाजत उसके लिए स्पेशल बॉक्स बनाकर रखा जाए। और लाहौल वाला कतल बिल्ला, मैं कहती इंसान कितना बेवकूफ़ हो गया है कि जानवरों की खदमत में लग गया हो, अल्लाह ताला ने जानवरों को इंसान की खदमत के लिए पैदा किया है और अब बिल्ली की खदमत में लगे कि कब उसके फारिग होने का वक्त आया और फिर जाकर उसको मिट्टी में रखें और वो जाकर बैठे और उसकी गंदगी आप फेंके। क्या हमारे पास कुछ और काम नहीं है? हम उम्मत मुस्लिमा हैं, तामुरना बिल मारूफ व तनहाउना अनिल मुनकर हमारा फरीजा है, हमें तो बहुत बहुत से ऐसे काम करना है दुनिया में जो अल्लाह ताला ने किसी और के जिम्मे नहीं लगाए, मेरे और आपके जिम्मे लगाए हैं। अगर हम ये पेट्स की खदमत में लग गए तो आप बताइए हमें वक्त कब मिलेगा हमारी खुद की तालीम हासिल करने का, दूसरों को तालीम से रोशनास करवाने का? तो बहरहाल ये अबॉर्ट करवाया ही नहीं जा सकता बच्चों को, चाहे 3 दिन की प्रेगनेंसी हो चाहे 3 महीने की प्रेगनेंसी हो। अगर कोई भी आलिम आपको ये फतवा देता है तो अब मुझे अल्लाह ताला मुझे माफ़ करे, अगर मैं मेरी सोच हो सकता है क्योंकि मैं तो एक छोटी सी स्टूडेंट हूँ इस्लाम की, इस्लामी नॉलेज की, लेकिन मैं ये समझती हूँ कि जिस चीज़ में जान पड़ गई, आपको इंडिकेशन मिल गया और रिपोर्ट आ गई कि अब ये जान आने वाली है दुनिया में, और आप उसको अपने आप से हलाक करते हैं, अबॉर्ट करवाते हैं, आपने एक जान का कत्ल कर दिया, चाहे उसका जिस्म बना हो या ना बना, क्योंकि अभी 3 महीने बाद तो उसका जिस्म बनता ही था ना। हमको खुद इस बात का एहसास करना है कि हमने बच्चे पैदा हो रहे हैं, बच्चे अल्लाह ताला दे रहे हैं, उनकी नेमत से नवाज रहे, औलाद की नेमत से, तो हमको होने देना चाहिए, उसे रोक नहीं लगानी चाहिए। और ये जो एक्चुअली आप लोगों को बताती चलूँ, हो सकता है आपको मालूम ही हो, माल्थस का नाम आपने सुना होगा, तो कत्ल औलाद और माल्थस का जो नज़रिया आबदी था कि इंसान असल में ज़ाहरी असबाब जो चीज़ें हैं उस पर नज़र डालता है, और अल्लाह ताला ने जो हिकमतें रखी हैं उसके अंदर वो इंसान नहीं जानता। तो 1766 से 1834 एक किताब लिखी गई, उसूल आबादी, ब्रिटेन का एक मशहूर बहुत ही फेमस माहिर मौशियात था, इकोनॉमिक इसका सब्जेक्ट था, माल्थस, उसने ये नज़रिए पेश किया था कि इंसानी आबादी ज्योमेट्री के हिसाब यानी 1, 2, 4, 8, 16 की नस्बत से बढ़ रही है, जबकि वसाइल यानी जो सोर्सेज हैं वो 1, 2, 3 के एतबार से बढ़ रहे हैं। और अब उसने अपने नज़रिए के मुताबिक ब्रिटेन की मौजूदा आबादी और वसाइल पैदावार का हिसाब लगाकर ये पेशन गोई की कि अगर इंसानी पैदाइश और वसाइल पैदावार की यही सूरत हाल रही तो बरतानिया 50 साल के अंदर अंदर मुफलिसी का शिकार हो जाएगा, यानी गरीब हो जाएगा। और उसने उसका ये इलाज तजवीज़ किया कि इंसानी पैदाइश पर कंट्रोल किया जाए और शादी में जितना हो सकता है लेट शादी की जाए, देर की जाए। लेकिन आप देखिए, हिस्ट्री ने खुद माल्थस के नज़रिए को गलत साबित कर दिया। पैदाइश पर कंट्रोल ना करने के बावजूद ब्रिटेन की खुशहाली बढ़ती गई। उसकी असल वजह तो वही है जिसका पहले, यानी अल्लाह ताला जितनी खलकत पैदा करता है उसके हिसाब से रिस्क पैदा करते हैं अल्लाह ताला। लेकिन उसी दौरान फिर क्या हुआ कि बरतानिया में यही इंडस्ट्रियल रेवोल्यूशन आया, जिसका जिक्र खुद माल्थस ने भी खुद किया है, और यही वो सबब था जो माल्थस की नज़रों से ओझल था, मगर अल्लाह ताला के इल्म में था कि जब आने वाला वक्त होगा तो अल्लाह ताला उस हिसाब से वसाइल पैदा करेगा। आप देखें कि आज भी कहा जाता है कि अमेरिका का कई हजार टन अनाज, गेहूं, समंदर में डंप कर दिया जाता है। क्यों? क्योंकि अगर वो उतना गेहूं मार्केट में ले आएंगे तो उनके गेहूं की प्राइसेस बहुत लो हो जाएगी, तो पैदावार इतनी ज्यादा बढ़ गई कि लोगों को संभालना मुश्किल हो गया कि इसको समंदर में डाल दिया जा रहा है, समंदर में डुबो दिया जा रहा है ग्रेन को। अब आप सोचें, तो माल्थस का नजरिया गलत हुआ कि नहीं हुआ साबित? तो बाद में जो आने वाले इकोनॉमिस्ट थे उन लोगों ने माल्थस के नजरिए को झूठा करार दिया, और खुद माल्थस का नाम झूठा पेशन गो के नाम से मशहूर हो गया, क्योंकि यूरोप उसके बाद और ज्यादा खुशहाल हो गया क्योंकि सोर्सेज भी तो बढ़े ना। और एक्चुअली माल्थस का जो नजरिया था, एक्चुअली शैतान इसके ऊपर हावी था, उसने कहा कि अच्छा ज्यादा बच्चे नहीं होना चाहिए, क्योंकि एक्चुअली वो चाहता था, उसकी सोच ये थी कि फहाशी आम हो, बदकारी की लानत हर जगह फैले। एक्चुअली वो बर्थ कंट्रोल करवाना चाहता था, और उसके लिए उसने ऐसी दवाइयों का सोर्स पैदा किया कि कैसे प्रेगनेंसी को ज़ाया कर सकते हैं, कैसे हमल को ज़ाया कर सकते हैं, कैसे अबॉर्ट करवा सकते हैं। और उसने इस बात पर जोर दिया कि प्रेगनेंसी को ज़ाया करना वक्त की बहुत बड़ी ज़रूरत है, ला हौला वला क़ुव्वता इल्ला बिल्लाह। और फिर यही वजह दरअसल अय्याशी और फहाशी का जरिया बन गई। जब आप देखिए कि जब प्रेगनेंसी की निकल जाएगी बीच में से एक रुकावट, तो इंसान तो फिर आराम से जिना करेगा ना, क्योंकि उसको मालूम है कि मैं जितना चाहूं बुरे काम करूं, लेकिन उसके नतीजे में प्रेगनेंसी तो हो नहीं रही है। लोग पहले प्रेगनेंसी की वजह से ही तो डरते थे ना, है कि नहीं? जिना के लिए क्यों डरते थे लोग कि प्रेग्नेंट ना हो जाए? लेकिन अब चूंकि उसने ऐसी अद्वियात ईजाद करवाने की कोशिश की या ऐसी चीज़ों को सामने लेकर आया जिससे प्रेगनेंसी ज़ाया हो जाए, अबॉर्ट कर दी जाए, तो उसके बाद एक तहरीक उठी जिसका बुनियादी उसूल ये था कि नफ्स की ख्वाहिशात की पैरवी की जाए, शहवानी ख्वाहिशात को आज़ादी के साथ पूरा किया जाए, लेकिन उसका फितरी नतीजा औलाद थी, तो औलाद को साइंटिफिक तरीके से कैसे रोका जाए। उस जमाने में ये लिटरेचर बहुत आम हुआ जिसमें ये जोर दिया जाता रहा कि हर इंसान को आज़ादी है, उसको खाने पीने की ज़रूरत पड़ती है, उसको आराम की ज़रूरत पड़ती है, उसको शहवत की ज़रूरत पड़ती है, और इन तीन बातों को पूरा करने से ही इंसान को तस्कीन मिलती है और लज्जत भी। अब अकल और मंतक का तकाजा यह कि इंसान उनकी तस्कीन की तरफ दौड़े, اور جیسے چاہے دوڑے، یعنی بس روٹی کپڑا مکان خواہشات بس، یعنی ان کا نظریہ یہ تھا کہ بس اگر تمہارا دل چاہ رہا ہے جو چاہ رہے کرو، کوئی قسم کی پابندی نہیں ہونی چاہیے، کوئی اجتماعی اخلاق کی پابندی نہ ہو. اور ہر معاشرہ، ہر سوسائٹی، کسی بھی سوسائٹی میں اگر دو، ایک مرد اور ایک عورت کو آزادانہ میل جول کی آزادی دیتا ہے تو وہ نکاح کے ذریعے دیتا ہے. چاہے وہ نکاح مسلمانوں میں نکاح ہوتا ہے، نان مسلمس میں وہ نکاح کسی اور طریقے سے ہوتا ہے، مشرکوں میں، اہل کتاب میں بھی نکاح کا طریقہ رائج ہے، لیکن ان لوگوں کو تھا کہ نکاح نہیں کرنا ہے، ہم کو آزادانہ رہنا ہے. تو پیدائش پر کیسے روک لگایا جائے، اور جو پابندیاں لگائی گئی ہیں یہ سراسر نادانی والی پابندیاں ہیں کہ ایک مرد اور عورت کو آزادانہ طریقے سے ملنے دیا جائے. تو اب یہی وجہ تھی کہ جس کی وجہ سے بے حجابی، فحاشی، بدکاری کا ایک سیلاب آ گیا. پھر لطف کی بات ہے کہ انہی باتوں کو تہذیب اور ترقی کی علامت سمجھا جانے لگا، اور مغرب اور مغربی تہذیب سے مرعوم تمام ملکوں نے ان نظریات کو اپنے اپنے ملکوں میں بھی لانا شروع کر دیا، تاکہ تہذیب اور ترقی کی اس رفتار میں مغرب سے پیچھے نہ رہیں. اور حد یہ ہے کہ پردہ، عفت اور احکام، اللہ تعالیٰ کے احکام کا مذاق اڑایا جانے لگا. اور آج یہ صورتحال ہے کہ دنیا بھر کی ذرائع ابلاغ، جو سوشل میڈیا ہے، اسی بات کا ایڈورٹائز کرتا ہے، بے حیائی، فحاشی، بدکاری کو پھیلانے میں سرگرم عمل ہے. آپ دیکھیں پورا میڈیا کس بات کی تاکید کرتا ہے، کم بچے، خوشحال گھرانہ، ہم دو ہمارے دو، ہم دو ہمارا ایک، ہے نا، خاندانی منصوبہ بندی. اور مسلمان ممالک میں بھی ان چیزوں کو بہت عام کیا گیا. امریکہ اپنی آمدنی کا سالانہ، کہا جاتا ہے کہ 8 کروڑ ڈالر، یا میں شاید کم کہہ رہی ہوں، مجھے یاد ابھی نہیں آ رہا ہے، لیکن وہ اپنی انکم کا بہت بڑا پیسہ ڈالرز برے صغیر کے جو ممالک ہیں، ایشین کنٹریز، وہاں پر برتھ کنٹرول کے لیے فری ڈسٹریبیوٹ کرتا ہے. آپ سوچیں اس کو ہم سے اتنی ہمدردی کیوں پیدا ہوگی بھلا، تو وہ ان کو ہماری اتنی ہمدردی کیسے پیدا ہوگی کہ وہ 8 ملین ڈالر سالانہ ہمارے ممالک میں برتھ کنٹرول کے لیے وہ فری میں ڈسٹریبیوٹ کرتا ہے. یہیں سے آپ سمجھ جائیے کہ اصل بات کیا ہے، اس کے پیچھے کیا چیز چھپی ہوئی ہے. اور یہ جو LGBTQ کا معاملہ ہے، یہ بھی اصل میں اسی کو، اس کو مسلمان کنٹریز میں اور زیادہ پروموٹ کیا جا رہا ہے. مانے حمل، مانے ادویہ، جو پریگنینسی کے جو اینٹی ٹیبلٹس ہیں، یعنی پریگنینسی نہ ہو سکے، اس کو فری ڈسٹریبیوٹ کیا جا رہا ہے، اس کو سستے سے سستا کر دیا. آپ دیکھیں موبائل مہنگا ہے، کھانے پینے کی چیزیں بہت مہنگی ہیں، ٹیکسز ہر جگہ بہت زیادہ ہے، لیکن یہ جو پریگنینسی کو روکنے والی چیزیں ہیں، یہ پریگنینسی کو ضائع کرنے والی چیزیں، یہ بہت عام ہیں. سوچے تو ذرا، تھوڑی دیر کے لیے سوچے تو صحیح، اپنی عقل تو ہم استعمال کریں. برتھ کنٹرول پلس جی بالکل فری ہیں یہ، اور اسپیشلی ایشین کنٹریز میں تو بالکل فری، اور مسلم کنٹریز میں تو بالکل فری ہیں. تو یہ منصوبہ بندی، یعنی فیملی برتھ کنٹرول، سرکاری محکمہ قائم کیا گیا اس کی بنا پر، اسے خوبصورت اور اچھے اچھے نام دیے جانے لگے. پہلے اس محکمے کا نام خاندانی منصوبہ بندی تجویز کیا گیا، پھر اس کا نام بدل کر محکمہ بہبود آبادی، یعنی ترقی، بہبود آبادی رکھ دیا گیا. کیونکہ یہ جو پریگنینسی کو روکنے والی جو ادویات ہیں، یہ ایک فطرت کے خلاف ایک جنگ ہے اصل میں، لہٰذا اس کا نتیجہ بہت غلط نکلنا شروع ہو گیا. پہلے ایک آدمی کی اولاد تقریباً 4 سے 8 بچے ہوتے تھے، لیکن اس کا نتیجہ یہ ہوا کہ اب کچھ جگہ تو بچوں کی پیدائش زیادہ ہے، اور کچھ جگہ بالکل ہی کم ہو گئی ہے، اور اس کی وجہ سے عورتوں میں طرح طرح کی بیماریاں پیدا ہونا شروع ہو گئی ہیں. تو یہ فطرت کے خلاف جنگ، اس کا نتیجہ کیا ہوا کہ حکومت بھی اس کے ساتھ شامل ہوتی ہے، یعنی حکومت چاہتی کہ معیشت جو ہے کنٹرول میں رہے اور ملک ترقی کرے. تو آپ دیکھیں ملک ترقی ان چیزوں سے نہیں کرتا ہے، ملک ترقی آپ جتنے بچے پیدا ہوں گے وہ اتنے زیادہ سورسز بھی لائیں گے، ان کے ڈفرینٹ ٹیلنٹ ہوں گے ان کے، اور وہ اس سے حکومت کو فائدہ پہنچائیں گے. تو اگر آبادی زیادہ ہوتی ہے تو ترقی بھی زیادہ آتی ہے، خوشحالی بھی زیادہ آتی ہے. یہ نہ سوچے کہ آبادی ترقی میں رکاوٹ ہے، بلکہ آبادی بڑھنے سے خوشحالی اور ترقی میں اضافہ ہوتا ہے. آپ کئی مسلم ممالک دیکھ لیجیے، اور اللہ تعالیٰ نے جو قدرتی خزانے دیے ہیں ممالک کو، وہ اتنی زیادہ ہیں کہ اگر اس کو استعمال میں لایا جائے صحیح طریقے سے، تو ترقی ہی ترقی ہو سکتی ہے، خوشحالی ہی خوشحالی آ سکتی ہے. آپ یہاں پر دیکھیں، یہ جو ابارٹ کیا جاتا ہے نا، جو ولا تقتلوا اولادکم خشیت املاک نحن نرزقہم و ایاکم، اور ان کا جو قتل ہے دراصل کان خطأً کبیرہ. کچھ جگہ تو یہ بچوں کو ابارٹ کر کے ایسے ڈسٹ بن میں ڈال دیا جاتا ہے جہاں پر یہ الیگل ہے, اور کہا جاتا ہے کہ رات میں کتے اور جنگلی جانور ان کو بھمبوڑ کر رکھ دیتے ہیں چھوٹے چھوٹے بچوں کو. اور جب پتہ اسپیشلی ہمارے انڈیا پاکستان میں چونکہ بیٹی کو معیوب سمجھا جاتا ہے تو لڑکیوں کے چھ چھ مہینے کے بعد بھی ابارٹ کروائے جاتے ہیں, پانچ مہینے کے بعد, چھ مہینے کے بعد, جبکہ پورا جسم بن جاتا ہے اور پوری یعنی پورا چیز ظاہر ہو جاتی ہے کہ یہ لڑکا ہے لڑکی ہے, یعنی ایک پورا انسان بن گیا وہ, اس کے بعد اس کو ابارٹ کروا دیا جاتا ہے. اور چونکہ زیادہ دن ہو جاتے تو صحیح طریقے سے ابارٹ نہیں ہو سکتا, تو اس کو نئے نئے طریقوں سے ابارٹ کروایا جاتا ہے. کہا جاتا ہے بچے کو کھینچ کر نکالا جاتا ہے اندر سے, اس کو گرم پانی میں ڈال دیا جاتا ہے مرنے کے لیے. یہ بچے کو کھینچ کر نکالا جاتا ہے, اس کو نکلتا نہیں ہے بچہ, تو چمٹے اور چھری اندر ڈال کر ماں کے رحم میں ڈال کر اس کے پیٹ کو پھاڑا جاتا ہے, یا تو اس کو زہریلا انجیکشن دیا جاتا ہے جس کی وجہ سے اندر ہی وہ بچہ نیلا نیلا ہو جاتا ہے, بلو ہو جاتا ہے. آپ پڑھتے جائیے, آپ کو نظر آ رہا ہے یہ ایک میتھڈ ہے اس کا. اگر 12 ہفتوں کا بیبی ہو گیا اور اس کو نکالنا مشکل ہو رہا ہے تو اس کو دیکھیں کس طرح سے سک کر کے نکالا جاتا ہے, اس کو اندر ہی اندر کاٹا جاتا ہے. لا حول ولا قوۃ الا بالله, کیسے بے رحم, کیسے یعنی جو ڈاکٹر سے وہ قاتل اور صفاق لوگ نہیں ہیں, جو پہلے جو ڈاکو لوگ کام کرتے تھے قتل اور غارت گری, تو آج کل ڈاکٹرز جو ابارٹ کرواتے ہیں ایکچولی وہ سب سے بڑے ڈاکو اور قاتل ہیں, اور ماں باپ سب سے بڑے قاتل ہیں. آپ دیکھیں کہ وہ جب وہ ڈاکٹر اپنے گلوز پہن کر وہ بچے کو نکالتی ہے تو آپ دیکھیں وہ بچے کا ہاتھ, یہ اس کی آنکھ نظر آ رہی ہے آپ کو بیچ میں بلیک ٹپ کا, کیسے آرام سے لے جاتے ہیں, چلو چلو ابارٹ کرنے چلو, نہیں ابھی 2 ہی تو ہفتے ہوئے ہیں نا ابارٹ کروا دو, ابھی 4 تو ہفتے ہوئے ابارٹ کروا دو, ابھی جان تھوڑی آئی اس میں, 3 مہینے سے پہلے جان نہیں آتی ہے, ایسا کہتے ہیں لوگ. یہ دیکھیں یہ ویکسین کے ذریعے سے جو جب کل کیا جاتا ہے, یہ آج سے 10 سال پہلے کا پی پی ٹی بنایا, تو اس وقت 54 کنٹریز میں یہ لیگل تھا اور 97 کنٹریز میں لیگل تھا. لیکن آج کل آپ دیکھیں کہ جہاں پر الیگل بھی ہے یہ کروانا تو چھپ کر کتنا کروایا جاتا ہے اس کو. جیسے ہندوستان کی مثال آپ لے لیں, دیکھیے ایون اگر وہ گوشت کا لوتھڑا بھی بن جاتا ہے تو اس کے ہاتھ پیر نکلنا شروع ہو جاتے ہیں, کیسے اس کو ابارٹ کر سکتے ہیں بھلا بتائیے. یہ دیکھیے ذرا آپ, اور یہ دیکھیے جب وہ زہریلا انجیکشن دیا جاتا ہے سالٹ پوائزنگ والا, کہتے ہیں فریڈم آف چوائس, لا حول ولا قوۃ الا بالله, میرا جسم میری مرضی, میں چاہوں تو پیدا کروں بچے چاہوں تو نہ کروں. یہ جو سالٹ پوائزنگ ہے, یہ سلائن میتھڈ, جب 16th week ہو جاتے ہیں پریگنینسی کے اور کسی اور ذریعے سے کرنا مشکل ہوتا ہے تو انجیکٹ کیا جاتا ہے یہ والا مادہ ایبڈومینل میں. آپ دیکھیں کتنا بری طرح اس کے جو افیکٹس ہوتے ہیں سالٹ سلائن کے, تو آپ دیکھیں کیسا ہے, کیسا بچہ پورا نیلا نیلا پڑ گیا ہے اور کتنی تکلیف ہوتی ہے, بچہ برن ہوتا ہوگا اندر وہ اس کی وجہ سے. اور دیکھیں کھینچ کے نکالتے ہیں, اگر زیادہ ہی بڑی پریگنینسی ہوگی زیادہ دن کی تو اس طرح سے نکالتے ہیں, پارشل برتھ ابارشن جس کو کہتے ہیں, اور نکال کر اس کو گرم پانی میں ڈال دیا جاتا ہے کہتے ہیں. دیکھیں کیا کیا جاتا ہے کہ اس کو کھینچ کے نکالا جاتا ہے, پھر اس کو کیسے کینچی سے پکڑ کے کھینچ کے نکال رہے ہیں, اور دیکھیں اس کو اس کے آرمس اور لیگ جب تک حرکت بھی کر رہے ہیں, اور اس کو ایسا پین ہوتا ہے بیبی کو جو ناقابل برداشت ہوتا ہے. لا حول ولا قوۃ الا بالله, کیسے دل گوارا کرتا ہوں گا. اور وہاں پر اس کو ڈال کر اس کو مار دیا جاتا ہے اس کے اس میں, یا پھر اس کو گرم پانی میں ڈال دیا جاتا ہے کہا جاتا ہے. اور الٹا جو ہے وومینس کو یعنی عورتوں کو اتنا بے وقوف بنا دیا گیا کہ وہ الٹا ابارشن کے لیے لڑ رہی ہیں کہ ابارٹ کرانے کی آزادی دی جائے ہم کو. کتنی عورت بے وقوف اور نادان ہے نا, اپنے جسم کے حصے کو اپنے ہی ایک جو دنیا میں آنے والا بچہ تھا اس کو مارنے کی کوشش کے لیے مارنے کی کوشش کر رہی ہے, اس کو ہی مارنے کے رائٹس مانگ رہی ہے. اور یہ جو آزادی کا نعرہ دیا گیا یا یہ جو کہا گیا کہ ابارشن کرانا وہ لوگ لیگل کہتے ہیں میرا جسم میری مرضی, یا پھر آپ اپنے لاز ہمارے باڈی پر کیسے کر سکتے ہیں, ہماری مرضی ہے, ہمارا جسم ہے, ہماری آزادی, ہم کو آزادی چاہیے. اب دیکھیں کہ سبحان اللہ, اللہ تعالیٰ نے ہمیں جو یعنی ہم جب پیدائشی مسلمان ہیں, ہم کو بچپن سے بات ذہن میں ڈالی گئی ہے کہ ہر جان کی اپنی حرمت ہے, اور اسلام اس لیے خودکشی کو بھی حرام قرار دیتا ہے کہ آپ اپنی جان بھی خود سے نہیں لے سکتے. جب آپ اپنی جان خود سے نہیں لے سکتے تو کسی اور کی جان کیسے لے سکتے ہیں بھلا آپ. پھر جو لوگ ابارٹ کرواتے نا, تو میں تو کہتی کہ اگر ان کا پہلا بچہ ہے نا تو اس کو کھڑا کریں اور اس کو کہیں کہ یا اس کے بارے میں سوچے کہ اس کو قتل کر سکتے ہیں ہم جو زندہ بچہ ہے. تو جو پیٹ کے اندر ہے ابھی اور وہ تو اپنے حق کے لیے آواز بھی نہیں اٹھا سکتا, چون چرا بھی نہیں کر سکتا, اس کو کیسے مار سکتے ہیں, کیسے ابارٹ کروا سکتے ہیں. اور وہ لوگ تو ہم سے بہتر تھے پھر بھی زمانے جاہلیت میں, یعنی وہ بغیر پڑھے لکھے تھے, اسلام سے بھی بے بہرہ تھے وہ, لیکن کم از کم وہ پیدا ہونے کے بعد دفن کرتے تھے مٹی کے اندر, قبر میں دفن کر دیتے تھے وہ مٹی کے اندر زندہ بیٹی کو. لیکن ہم لوگ تو اتنے گئے گزرے ہو گئے ہیں, اتنے پڑھے لکھے ہونے کے باوجود اپنے آپ کو ہم بہت کیا کہیں تو ماڈرن اور کیا کچھ کہتے ہیں کہ ہم تو بہت اچھے ہیں, ہمارا دور تو بہت اچھا ہے. وہ تو کم از کم مٹی میں دفن کر کے آتے تھے, پیدا ہونے کا حق دیتے تھے اس بچی کو, یہ بچے کو. ہم تو پیدا ہونے سے پہلے دنیا میں آنے کا بھی حق نہیں دیتے, پڑھے لکھے کہتے ہیں ہم اپنے آپ کو. اور وہ لوگ کم از کم قبر میں مٹی میں دفن کرتے تھے, ہم لوگ تو کچرے کے ڈبے میں ڈال کر چلے جاتے ہیں آج کے دور میں, تاکہ جنگلی جانور ان کو بھیم بھوڑے. کئی دفعہ کتنے چھوٹے بچوں کو یا بیٹی کو کہا جاتا ہے, ہندوستان کی خبریں ہیں اور ایون پاکستان میں بھی, کہ روڈ سے کچرے سے اٹھایا گیا, بیٹی پیدا ہوئی تو چھوڑ کر چلے گئے, اس کو جانور بھی مر رہے تھے تو اس کو بچا لیا گیا اور پھر لوگوں نے اٹھا لیا اس کو. ایک اور پریزنٹیشن ہے, ایسی کا لیٹر فرام این ان بورن بیبی. ہائی مام, ہاؤ آر یو؟ آئی ایم ڈوئنگ جسٹ فائن تھینکس. اونلی اے فیو ڈیز ہیو گون بائی سنس آئی واز کنسیوڈ اینڈ آئی ایم ناؤ گرون ان یور ٹمی. سبحان اللہ, یہ پڑھ کر رونا نہ آ جائے انسان کو, کیسے کوئی اپنے بچے کو ابارٹ کروا سکتا ہے, اور وہ ہمارے ذریعے یعنی ماں کے ذریعے سے سانس لے رہا ہے نا وہ بچہ, تو کوئی پیرنٹس کروا سکتے ہیں بھلا پھر ابارٹ؟ ایک لنک میں بھیجوں گی آپ کو, مجھے جسٹ کل کس نے فارورڈ کی تھی یا دیکھنے کو ملی تھی, تو مطلب میں کسی کے فیور کی وجہ سے نہیں وہ لنک بھیجوں گی آپ کو, بس صرف یہ کہ آپ دیکھیں کیسے عورتوں کو بے وقوف بنایا جا رہا ہے آزادی کے نام پر یا اس کے نام پر. اور یہ جو پیٹ انڈسٹری اصل میں ایک بہت بڑا مافیا ہے اصل میں, کہ تم قدرتی طور پر اپنے خود کے انسانوں کے بچے تو مت پیدا ہونے دو, لیکن تم جانوروں کے بچے لے کر پالو. اب دیکھیں اللہ تعالیٰ نے جانور کے اندر یہ صلاحیت رکھی ہے کہ وہ باہر میدان میں جنگل میں بھی پل بڑھ سکتا ہے, لیکن ایک انسان کا بچہ ہوتا ہے جو محتاج ہوتا ہے ماں باپ کا, اسی لیے اللہ تعالیٰ نے انسانوں کو انسانوں کے بچے ہی پیدا کرنے کے لیے کہا ہے. اور پیدا ہونے کی وجہ سے جو محبت ہوتی ہے ان سے, وہ ظاہر سی بات ہے کتے بلیوں یا ان کو تھوڑی ہو سکتی, یہ جو کتے بلیاں ہیں یہ کیا ہماری خدمت کریں گے؟ اور پہلی بات, یہ قدرت کے خلاف ہم جا رہے ہیں نا. جانوروں سے محبت ہونا چاہیے بالکل, جانوروں کے بھی حقوق ہے اسلام میں, لیکن ان کو جو جہاں رہنے کے وہ لائق ہیں ان کو وہیں رکھو, ان کو کیوں گھروں کے اندر لا کر رکھ رہے ہو اور ان پر کیوں اتنا پیسہ خرچ کرے ہو؟ اتنا ہی تمہارے پاس زیادہ پیسہ ہے تو تم ان غریبوں اور محتاجوں پر خرچ کرو, اپنی اولاد پر خرچ کرو, اور اولاد ہوگی تو تمہارے لیے صدقہ جاریہ ہوگی. رسول اکرم صلی اللہ علیہ وسلم نے کیا فرمایا کہ تین چیزیں ہیں جو انسان کے لیے صدقہ جاریہ ہیں, یعنی انسان کا اعمال نامہ منقطع ہو جاتا ہے, ڈسکنٹینیو ہو جاتا ہے, لیکن تین چیزوں کے ذریعے سے اس کو پھر بھی اجر ملتا رہتا ہے مرنے کے بعد. ایک تو سب سے پہلا ہے نیک اور صالح اولاد جو اس کے لیے دعا کرتی ہے, اور اللہ کے رسول نے فرمایا کہ اولاد کا صبر یعنی ہاتھوں کی کمائی ہے, یعنی اولاد جو بھی نیک کام کرے گی بغیر کسی نیت کے, وہ خود بخود اس کا ایک حصہ, اس کا اجر, اس کا ایک پورشن والدین کو ملتا چلا جائے گا. سبحان اللہ, تو یہ اولاد تو ہمارے لیے ذریعہ ہے. ایک ڈاکٹر تھیں وہاں پر, ابھی میں نام نہیں لوں گی اس جگہ کا ورنہ پھر لوگ سمجھ جائیں گے, تو ماشاءاللہ ان اور وہ خود گائنیکولوجسٹ تھیں, ماشاءاللہ ڈاکٹر تھیں, اور انہوں نے خود جا کر ایک ایسے جگہ کلینک کھولا تھا جہاں پر گاؤں یا دیہات میں جہاں پر زیادہ کوئی ہاسپٹلس وغیرہ کی سہولت نہیں تھی, تو روزانہ جانا آنا کرتی تھی بڑے شہر سے چھوٹے شہر میں. اور ماشاء اللہ ان کے 11 بچے تھے. کہنے لگے کہ جب 10ویں بچے کے بعد 11ویں مجھے پریگنینسی ہوئی تو لوگ میرا اتنا مذاق اڑانے لگے کہ کرکٹ کی ایک ٹیم تیار ہو گئی ہے, ان کو باہر سے کسی پلیئر کی ضرورت نہیں پڑے گی. اور لیکن سبحان اللہ انہوں نے سارے بچوں کو پڑھایا بھی, یعنی وہ دینی اور دنیاوی دونوں تعلیم سے آراستہ تھے, اور ابھی وہ زیادہ عمر کی بھی نہیں ہوئی تھیں کہ ان کا ایکسیڈنٹ ہو گیا تھا. بہرحال تو ان کو بہت خوشی ہوتی تھی, وہ کہتی کہ جب میرا بڑا بیٹا اور سیکنڈ بیٹا اسی شہر کے 3 ڈفرنٹ مساجد میں میرے تینوں بیٹے تراویح پڑھا رہے ہوتے تھے, الحمدللہ حافظ قرآن تھے سب کے سب بچے ان کے, اور مجھے اتنی خوشی ہوتی تھی کہ میرے ایک ایک بچے کی وجہ سے مجھے اجر تو ملے گا کہ یہ لوگوں کو نماز پڑھا رہے ہیں. اور اچانک ان کا ایکسیڈنٹ ہو گیا اور ان کی ڈیتھ واقع ہو گئی, تو آپ سوچے کہ انہوں نے کتنے صدقے جاریہ چھوڑے اپنے پیچھے. تو زیادہ بچے ہوں گے تو زیادہ آپ کے لیے دعا کریں گے. پھر بچے دنیا میں کتنی خوشی دیتے ہیں ہم کو, دیکھیں جو آخر میں جو چھوٹے بچے ہوتے ہیں बड़े बच्चे तो सब, जाहिर सी बात अल्लाह ताला ने कुदरत ही वो बनाया कि जब जैसे जैसे बच्चे बड़े होते हैं तो वो अपनी दुनिया में खुद मगन हो जाते हैं, उनको खुद एक जिम्मेदारी का एहसास होता है या उनकी अपनी मसरूफियत होती है। लेकिन जो छोटे बच्चे उनको उनके ज़रिए से वालदेन को कितनी खुशी मिलती है और कितने आखिर तक फिर वो छोटे बच्चे वालदेन के साथ रहते हैं। अगर आपको अपने बड़े बच्चे में अभी 10 साल का गैप हो गया है, कोई बात नहीं, होने दीजिए, गैप इतना हो गया तो, लेकिन अब होने दीजिए। आप देखिए ये वाले जो आगे अभी आखिर में आने वाले बच्चे आपको कितनी खुशी देंगे। अल्लाह के लिए इतना बिला वजह का लोगों के का डर खौफ अपने दिल में ना बिठाएं कि अरे अब प्रेगनेंसी भी तो लोग क्या कहेंगे, अरे इतने सालों के बाद कैसे प्रेगनेंसी होती है, अरे हमारे बच्चे तो इंजीनियरिंग कॉलेज में आ गए हैं, मेडिकल कॉलेज में आ गए हैं, 10th में है बच्चा, 12th में है बेटी, अब कैसे प्रेगनेंसी हो सकती है। तो क्यों नहीं हो सकती, बिल्कुल हो सकती है। लोगों की परवाह क्यों करें आप देखें कि ये जो छोटा बच्चा बाद में होगा वो आपको कितनी खुशी देगा। पर्सनली भी मेरी रिक्वेस्ट है, और ये कुरान और हदीस का हुक्म है, असल में कुरान में और सुन्नत का हुक्म है, और आप लोग अपना कर देखें। बिल्कुल लोगों का डर और खौफ दिल में ना लाएं कि लोग क्या कहेंगे, अरे अब इतनी उम्र में प्रेगनेंसी, कुछ भी नहीं होता, और अल्लाह ताला उतनी हिम्मत ताकत देता है, लेकिन वो बच्चे की वजह से जो खुशी होंगी आप उसको इमेजिन भी नहीं कर सकते। तो कुफ्र तोड़िए, और अल्लाह के रसूल की उस हदीस के मुताबिक हमारी ख्वातीन को चाहिए कि वो बने कि रसूल अकरम कयामत के दिन अपनी उम्मत की कसरत पर फख्र करने वाले बने। हमारे ज्यादा बच्चे होंगे तो रसूल अकरम उस पर फख्र करेंगे, तो हमको इससे बढ़कर खुशी और क्या हो सकती है कि हमारे इस अमल से रसूल अकरम को खुशी होगी और उम्मत मुस्लिमों में इजाफा होगा ना। मुझे उम्मीद है कि जो हमारी आने वाली जनरेशन है, जो न्यूली मैरिड कपल हैं, या जो जिनके 10 साल हो गए शादी को, जिनके 15 साल हो गए शादी को, जिनके 20 साल हो गए शादी को, वो जरूर इस बात पर गौर व फिक्र करेंगे और एक नए आने वाले मेहमान का इस्तकबाल करेंगे इंशाल्लाह। और अब देखिए क्या ऐसे नहीं था कि जो हमारे अभी तक भी दादी नानी के यहाँ, ऐसा होता था कि हमारे दादी दादी के भी बच्चे हो रहे हैं और इधर उनकी बेटी के भी बच्चे हो रहे हैं और उधर उनके बेटे, यानी पोता भी हो रहा है, पोती भी हो रही है, नवासा भी हो रहा है, नवासी भी हो रही है, और खुद का बच्चा भी हो रहा है अल्हम्दुलिल्लाह, और साथ में खाला भांजियां फूफी भतीजे, साथ में चचा फूफी, साथ में पले बड़े अल्हम्दुलिल्लाह। तो इसमें कौन सी बुरी बात है भला, आप बताइए, कोई शर्म की बात तो है ही नहीं इसमें। हस्बैंड वाइफ को भी बच्चा हो रहा है ना, इसमें कौन सी बुरी बात। अपनी फैमिली प्लानिंग रोकें और बच्चे होने दें, ये अल्लाह ताला का हुक्म है, और अल्हम्दुलिल्लाह प्रेगनेंसी रह जाती है तो कभी ना सोचें कि इसको ख़त्म करवाना है। अल्लाह ताला फरमाते हैं वला तक्तुलु औलादकुम मिन इमलाक, और ना कत्ल करो तुम अपनी औलाद को नादारी के अंदेशे से, हम तुम्हें भी रिस्क देते हैं और उनको भी रिस्क देंगे। तो बहरहाल सूरह बनी इसराइल में भी हमें मिलता है वला तक्तुलु औलादकुम खशियत इमलाक, के फ़क्र फाका के खौफ से अपनी औलाद को कत्ल ना करो, कि हम तुम्हें भी रिस्क देते हैं और उनको भी रिस्क देंगे। और आप देखेंगे, आप किसी से भी पूछ लीजिए कि जिनके यहाँ पर भी ज्यादा बच्चे हैं, आपको जरूर ये बात पता चलेगी कि जैसे जैसे एक एक बच्चा पैदा होता गया उनके रिस्क में इजाफा होता गया, उनको प्रमोशन मिलता गया, उनकी सैलरी में इजाफा होता गया अल्हम्दुलिल्लाह, बिजनेस में इजाफा होता गया। तो औलाद अपना रिस्क खुद लेकर आती है अल्हम्दुलिल्लाह, बल्कि ज्यादा बच्चे होने दीजिए, ये तरक्की का सबब बनेंगे सभी के लिए। और फिर वला तक्रबुल फवाहिश मा ज़हरा मिनहा व मा बतन, कि फहाशी के करीब ना जाओ चाहे वो खुली हो या छुपी हो। तो जाहिर कौन सी फहाशी है और छुपी हुई फहाशी कौन सी है, यानी जो एक तो इंसान के खुद के आमाल से होती है, जो दूसरे सब उसको देख रहे होते हैं, ये जाहिर है, और बातिन जो दिलों के अंदर छुपी होती है जो नजर नहीं आती, यानी बुरी सोच पर भी हमारे अंदर पाबंदी लगाई गई कि जैसी ही बुरी सोच है उसको झटक देना चाहिए। तो ये जो नजरिए पेश किया गया था जब्ते विलादत का, फैमिली प्लानिंग का, या खानदानी मनसूबाबंदी का, तो उसका नतीजा क्या निकला फिर, कि लोग जो शादीशुदा जोड़े थे उन्होंने तो उसको कम इस्तेमाल किया उन अद्वियात को, माने हमल अद्वियात को, लेकिन जो फहाशी करने वाले लोग थे, गलत काम करने वाले लोग थे, उन्होंने उसको ज्यादा इस्तेमाल किया और उसकी वजह से फहाशी और बढ़ती गई। तो बेहयाई के कामों के करीब भी ना जाओ, और फहश से मुराद दरअसल कुरान में बड़े बड़े गुनाह भी लिए जाते हैं, चाहे वो छुपे हुए हों या जाहिर हों, इन्हें खुले गुनाहों के करीब ना जाओ और न छुपे गुनाहों के करीब जाओ, न खुले गुनाहों के करीब फटको और न कल्ब बातिन के गुनाह के ताल्लुक से उसके करीब जाओ। यानी यहाँ पर एक तो ये बात भी है कि अकेले तन्हा भी कोई ऐसा बुरा काम ना करो, या अपनी सोच में भी कोई ऐसी बुरी बात को ना सोचो, गुनाहों की बात को, और ना इज्तिमाही तौर पर कोई बुरे काम करो फहश के। तो ऐसे ऐसे वसायल भी अख्तियार ना करो जो तुम्हें बेहयाई के कामों के करीब ले जाएं, और जिसकी वजह से इंसान के जज्बात में ऐसी बेकार की ख्वाहिशात उठें, यानी हराम काम करने की ख्वाहिशात पैदा हों, जैसे बेहिजाबी है, गैर महरम औरत की तरफ देखना, दिखावा, मेकअप, सिनेमा, टीवी, जिनसी लिटरेचर का मुताला, औरतों की तस्वीर को आम करना। आप देखें कि कितनी औरतों की तस्वीरें फिर वायरल हुई ये फहाशी की वजह से। अब आप देखें कि कार का भी एडवर्टाइज आता है तो औरत की तस्वीर आती है उसमें, इवन शेविंग के लिए जो ब्लेड का एडवर्टाइज आता है तो उसके लिए भी औरत की तस्वीर, क्या बोला औरत शेव करती है अपने गालों को, मर्द की चीजों के एडवर्टाइज के लिए औरतों की क्या जरूरत है भला। लेकिन औरत की तस्वीर के बगैर तो उनका कोई काम मुकम्मल ही नहीं होता। हदीस में आता है कि आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि आंखों का जिना, कानों का जिना, जुबान का जिना, हाथ का जिना, और पाँव का जिना, और दिल का जिना, और बुराई की ख्वाहिश और तमन्ना करना है, फिर शर्मगाह उन सब की बातों की तस्दीक कर देती है, तकजीब कर देती है। सही मुस्लिम। यानी उलमाए कराम कहते हैं कि जिना, आंखों का जिना गैर औरतों को देखना है, कानों का जिना फहाशी की बातें सुनना है, जुबान का जिना फहाशी की बातचीत करना है, हाथ का जिना बुरी अशिया को पकड़ना, और पाँव का जिना बुराई की तरफ चलकर जाना है। तो बहरहाल आखिर में क्या होता है कि यही बुरा काम हो जाता है। फिर आपने फरमाया कि अल्लाह से बढ़कर कोई गैरत वाला नहीं, इसीलिए तो उसने बेहयाई के तमाम कामों को हराम कर दिया। आयशा रजी रिवायत करती है कि आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, अल्लाह को सबसे ज्यादा गैरत इस बात पर आती है जब वो अपने किसी बंदे या बंदी को जिना करते देखता है। अल्लाह ताला महफूज रखे। तो खुले गुनाह हो या छुपे गुनाह हो, नस से साबित है कि अल्लाह ताला ने ताकीद की है कि तुम फवाहिश के करीब ना जाओ, चाहे वो खुला हो या छुपा हो। और अल्लाह ताला उन लोगों की तरफ आंख उठाकर भी ना देखेगा या उन्हें माफ नहीं करेगा। किस किस को? जो बूढ़ा जानी है जो किसी को बिलावजह कत्ल करे, और जो मुसलमानों की जमात से निकलकर किसी और तरफ चला जाए। फहश की इशाअत करना ये और बड़ा गुनाह है, जैसे कि हम सूरह अहज़ाब में, सॉरी सूरह नूर में हम पढ़ते हैं अंतशी अल्फाहिशा, कि फहश की इशाअत करो, ये भी अल्लाह ताला ने मना किया है। तो फहाशी की इशाअत करना वो भी मना है, और फहश की तरफ जाना वो भी मना है, चाहे वो खुला हो या छुपा हो। और वला तक्तुल नफ्स अल्लती हराम अल्लाह इल्ला बिलहक, और ना कत्ल करो उस जान को जिसको अल्लाह ने हराम किया है मगर हक के साथ। तो इसमें तमाम मुसलमान जान शामिल है, और मर्द हो या औरत, छोटा हो या बड़ा, नेक हो या बद। इसी तरह काफिर की जान को कत्ल करना भी कत्ल नाहक है, और मगर हक के साथ। तो हक के साथ मतलब इन्हीं जो सजाएं इस्लाम ने रखी हैं कि जैसे शादीशुदा जानी है और जो कातिल है या जो मुर्तद है, बस इसके अलावा किसी को कत्ल नहीं किया जा सकता, चाहे वो कोई गैर मुस्लिम ही क्यों ना। अगर किसी गैर मुस्लिम ने अमान मांग ली है मुसलमानों से तो उसको अमान दी जाएगी और उसकी जान की हिफाजत की जाएगी। तो कत्ल हक की जो जायज़ सूरतें हैं, एक तो कत्ल अमद के कसास की सूरत में, यानी किसी ने कत्ल किया हो तो उसके बदले में कसास लिया जाएगा। फिर दूसरा मैदान में कुफार का कत्ल, मैदान जंग में, अब देखिए आम जगह नहीं, मैदान जंग में जब आमने सामने जंग हो रही हो। तीसरा बगावत यानी दयार इस्लाम में बदमनी फैलाने वाले को, जो इस्लामी हुकूमत को ख़राब करने के पीछे हो, उसका कत्ल। और शादीशुदा जानी और जो इर्तिदाद का मर्तकब, यानी इस्लाम छोड़कर कोई दूसरा मजहब अख्तियार कर ले। तो ये कुल पांच सूरतें हुई, और भी मतलब हो सकता है जो आ सकते हैं, लेकिन आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि इस गुनाह को रसूल अकरम ने सात बड़े हलाक करने वाले गुनाहों में से तीसरे नंबर पर शुमार किया है। तो अल्लाह ताला इसे महफूज रखे। बिला वजह किसी का कत्ल करना जायज़ नहीं है सिवाय हक के साथ, और वो हक ये है कि कोई मुर्तद हो जाए, कोई इस्लामी हुकूमत के खिलाफ करे, कोई किसी को कत्ल कर दे तो किसास के बदले में उसको कत्ल किया जाएगा, शादीशुदा जानी होगा, और फिर मैदान जंग में, तो अगर आमने सामने जंग हो रही तो उस सूरत में, अदरवाइज कोई भी कत्ल किसी का नहीं कर सकता। इब्ने आदम में से किसने पहला कत्ल किया था, कौन था वो? जी हाँ, काबिल ने किया था हाबिल का कत्ल। तो अब روئے زمین پر قیامت تک جتنے قتل ہوں گے، کہا جاتا ہے کہ اس کا ایک حصہ ہمیشہ قابل کو ملتا رہے گا۔ ایک بار اس نے جرم کیا، لیکن آپ دیکھیں جو بھی لوگ ابھی دنیا میں کام کریں گے دوسروں کا بھی گناہ اس کے ذمہ جا رہا ہے۔ تو لہٰذا کسی جان کا قتل یہ منع ہے۔ اللہ تعالیٰ مجھے اور آپ کو توفیق دے کہ ہم تمام حدود کی پابندی کرنے والے بنیں، اور جو کچھ اللہ تعالیٰ نے ہمارے لیے حلال کیا اس کو اپنانے والے بنے، اور جو حرام کیا اس سے بچنے والے بنے۔ اور اللہ تعالیٰ ہم سے جانے انجانے میں جو خطا ہوئی ہو، اللہ تعالیٰ سے ہم نے درگزر فرمائے ہم سے، اور ہمارے گناہوں کو معاف فرمائے، ہماری خطاؤں سے درگزر فرمائے، اور ہم سے راضی ہو۔ آمین۔ سبحانک اللہم و بحمدک نشہد ان لا الہ الا انت نستغفرک و نتوب الیک۔ السلام علیکم و رحمۃ اللہ وبرکاتہ۔